तफसीर तिलावत सुनते हैं। सूरत अल अंकबूत मक्की सूरत है, इसके 7 रुकू और 69 आयात हैं। कलमात की तादाद 990 और हरूफ की तादाद 4410 है। अल अंकबूत मकड़ी को कहते हैं और इसकी जमा है, अल अंकबूत की जमा क्या है? अंकबूत की अनाकिब। इसका रूट है आयन काफ बा। इसके मानी है जाला तनने वाली और इसे अपना घर बनाने वाली। आयत 41 के फिक्रे, मसलुल लजी नत्ता खजू मिन दूनिल्लाही औलिया कमसलिल अंकबूत, इससे ये मतलब, इससे ये नाम लिया गया है और ये नाम जो है वो इसका अलामती नाम है। ये वो सूरत है जिसमें लफ्ज अंकबूत आया है। इस सूरत का जमाना नजूल जो है वो, ये सूरत हिजरत हफ्शा से कुछ पहले नाजिल हुई थी और इस सूरत को पढ़ें तो अंदाजा होता है कि मुसलमान जो हैं वो उस वक्त शदीद जुल्म व सितम और जिस्मानी अजियतें जो हैं उनसे गुजर रहे थे। इसका मौजू और मजमून भी यही है कि मुसलमानों को अल्लाह रब्बुल इज्जत ने तसल्ली दी है। ये सूरत सादिकुल ईमान जो लोग थे उनमें अज़्मो हिम्मत और इस्तकामत पैदा करने के लिए नाजिल की गई और जो कमजोर मुसलमान थे, ज़ईफुल ईमान, उनको शर्म दिलाई गई और तीसरी तरफ कुफार को डराया गया कि अगर तुमने जो है वो हक की मुखालफत की तो मत भूलो अपना अंजाम, जैसे कि पहली झुटलाने वाली कौमों का अंजाम हुआ ऐसे ही अंजाम जो है वो तुम्हारा भी हो सकता है, होगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अलिफ लाम मीम हरूफ मुकत्तात हैं और हरूफ मुकत्तात जैसे अलिफ बा ता सा, तो जिससे जो है वो अरबी जबान बनी है, तो इसके मानी अल्लाह रब्बुल इज्जत ही ज्यादा बेहतर जानते हैं। लेकिन इमाम हसनुल बन्ना शहीद रहमतुल्लाह अलैह कहते हैं कि अलिफ बा तासा तो अहले मक्का जानते थे और उन्हें यह भी पता था कि कुरान इन हरूफ से बना है, लेकिन इनको जोड़कर वो कुरान की कोई नजीर पेश ना कर सके। तो गोया के क्या है हरूफ मुकत्तात, गोया के ये एक मौजज़ा है, अल्लाह ही जो है कुरान मजीद अल्लाह ही का मौजज़ा है। तो अलिफ लाम मीम, अहसिब अन्नासु अन युतरकू अन यकूलू आमन्ना वहुम ला युफ्तनून। आप देखिए कि ये जो आयत है इसमें अल्लाह रब्बुल इज्जत ने अहले ईमान के सामने एक सवाल रखा है और सवाल बड़ा खूबसूरत है। आम तौर पर आप जब कुरान में जो है वो किसी सूरत की इब्तदा पढ़ती हैं तो ज्यादातर अंदाज कैसा है कि सूरत शुरू हुई हरूफ मुकत्तात और फौरन किताब की बात है। जैसे आपने पीछे सूरत कसस में देखें, तासीन मीम तिलका आयातुल किताबिल मुबीन, है ना, तो किताब की बात आई और किताब की अजमत की तरफ अल्लाह रब्बुल इज्जत ने तवज्जो दिलाई। फिर इसी तरह आप देखिए सूरत नमल आपने पढ़ी, तासीन तिलका आयातुल कुरान व किताबिल मुबीन, अलिफ लाम मीम जालिकल किताबु ला रैब फी, सूरत अल बकरा। तो आपने बेशुमार ऐसी सूरतें पढ़ी हैं कि हरूफ मुकत्तात है, फौरन किताब की बात है, रहमान अल्लाम अल कुरान, फिर किताबी की बात है ना। तो लेकिन यहां पे आप देखें किताब की बजाय किताब पर ईमान लाने के नताएज, समरात, कुर्बानियों की बात है। ایمان کے جو نتائج ہیں، عواقب ہیں، ان پر غور و فکر کرنے کی دعوت ہے. احسیبا، کیا سمجھ رکھا ہے، کیا سمجھتے ہیں الناس، لوگ، تمام لوگوں کو کہا جا رہا ہے کہ اے لوگوں، کیا تم نے یہ سمجھ رکھا ہے کہ این یترکو، کہ وہ چھوڑ دیے جائیں گے، وہ چھوٹ جائیں گے، این یقولو، صرف اتنا کہہ کر، این یقولو، یہ کہ وہ کہتے ہیں آمنا، کہ ہم ایمان لائے، وہم لا یفتنون، اور ان کو آزمایا نہ جائے گا، اور ان کو جو ہے وہ پوچھا نہ جائے گا، ان کی جانچ پڑتال، ان کی پرکھ جو ہے وہ نہ کی جائے گی. آپ دیکھیں کہ سورت کے آغاز میں ہی جو ہے وہ بڑا عروج ہے، بالکل آغاز ہے، اور فوراً سورت جو ہے وہ اپنے عروج پر پہنچتی ہے. اللہ رب العزت جو ہے اہل ایمان سے کہتے ہیں، ان کے سامنے ایک سوال رکھتے ہیں کہ کیا تم صرف اتنا کہنے پہ چھوڑ دیے جاؤ گے کہ ہم ایمان لائے، اور پھر تمہیں جو ہے وہ آزمایا نہ جائے گا. تو یہ بات اللہ رب العزت نے کیوں کی، اس بات کو سمجھنے کے لیے ضروری ہے کہ اس زمانے کے حالات پر جو ہے وہ آپ نظر ڈالیں. مکہ میں جو شخص بھی اسلام قبول کرتا تھا تو اس پر آفتوں اور مصیبتوں کا ایک طوفان ٹوٹ پڑتا تھا، اور خاص طور پر جو غلام تھے، جو غریب تھے، ان کو بری طرح مارا پیٹا جاتا تھا، سخت جسمانی اذیتیں دی جاتی. کوئی اگر دکاندار ہے، کاریگر ہے، اب اس پر اس کی روزی کے دروازے ہی بند کر دیے جاتے. آپ ذرا تصور تو کریں کہ کسی پر اسلام کی وجہ سے یہ مصیبت آئے کہ اس کو جاب ہی نہیں مل رہی. جاب تو مل گئی ہے، وہ محنت مزدوری کر کے تنخواہ لینے گیا ہے، تو اسے کہا جا رہا ہے کہ اس وقت تک تمہیں تنخواہ نہیں دی جا سکتی جب تک کہ تم جس دین پر ایمان لائے اس کا انکار نہ کر دو. حضرت خباب بن ارت، آپ تصور کریں، ایک مہینہ، دو مہینے، اب یہاں تک کہ کوئی با اثر خاندان کا آدمی ہوتا تو اس کے خاندان کے لوگ اس کو بری طرح ستاتے، بری طرح جو ہے وہ مارتے پیٹتے. اور کیوں مارتے پیٹتے؟ تاکہ اس کی زندگی دوبھر کر دیں، اجیرن کر دیں، اور وہ دین اسلام کو جو ہے وہ چھوڑ دیں. تو امیر تھا یا غریب تھا، آزاد تھا یا غلام تھا، ہر شخص جو ایمان والا تھا وہ ان حالات سے دوچار تھا، اور ان سخت حالات نے مکے میں جو ہے وہ ایک خوف اور دہشت کا ماحول پیدا کر دیا تھا. اور رسول اللہ صلی اللہ علیہ وسلم کی صداقت، آپ پر نازل کی گئی کتاب، آپ کی سیرت اور کردار، لوگ اس کی صداقت کے قائل ہو چکے تھے، لیکن یہ جو حالات تھے، یہ جو دردناک اذیتیں تھیں، اس کی وجہ سے لوگ دین کو قبول کرتے ہوئے جو تھے وہ ڈرتے تھے، اور وہ کفر کے آگے بعض اوقات پست ہمت ہو کر گھٹنے ٹیک دیتے تھے. اب آپ دیکھیں، لیکن یہ کون سے ایسے لوگ تھے جو ایمان لاتے ہوئے ڈرتے تھے یا آگے جو نہیں بڑھتے تھے؟ یہ ضعیف الایمان لوگ، کمزور ایمان والے، جو مضبوط ایمان کے تھے، جن کا عقیدہ سچا تھا، جو اللہ اور اللہ کے رسول جس سے سچی محبت کرتے تھے، وہ آزمائشوں سے گزرتے تھے، اور اس کے باوجود جو تھے ان کے عزم و ثبات میں، ان کے ایمان میں ذرہ برابر لغزش نہیں پیدا ہوئی، ذرہ بھی کمی نہیں آئی، کوئی تزلزل نہ آیا. لیکن آپ دیکھیں کہ انسانی فطرت ہے نا، کہ جب غم، مصیبت، قحط، ظلم و ستم، اذیتیں، ان کا ایک، اس کی ایک بھٹی ہی گرم ہو جائے، اور اس کے حالات مسلسل تیز سے تیز ہوتے چلے جائیں، تو انسانی فطرت ہے کہ انسان کے اندر ایک اضطراب سا پیدا ہوتا ہے، ایک مشکل اور پریشانی کو دیکھ دیکھ کر، سہ سہ کر، تو انسان جو ہے اس کے ذہنوں میں بعض اوقات سوال پیدا ہوتے ہیں. تو اب ایسی ہی کیفیت کا ایک نمونہ حضرت خباب بن ارت کی روایت پیش کرتی ہے جو بخاری کی ہے، ابو داؤد نسائی نے بھی اس کو روایت کیا ہے. حضرت خباب بن ارت رضی اللہ عنہ روایت کرتے ہیں کہ جس زمانے میں مشرکین کی سختیوں سے ہم بری طرح تنگ آئے ہوئے تھے، ایک روز میں نے دیکھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کعبہ کی دیوار کے سائے میں تشریف رکھتے ہیں. میں نے حاضر ہو کر عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، آپ ہمارے لیے دعا کیوں نہیں کرتے؟ یہ سن کر آپ کا چہرہ جوش اور جذبے سے سرخ ہو گیا، اور آپ صلی اللہ علیہ وسلم نے فرمایا، تم سے پہلے جو اہل ایمان گزر چکے ہیں، ان پر اس سے زیادہ سختیاں توڑی گئیں. ان میں سے کسی کو زمین میں گڑا کھود کر بٹھایا جاتا اور اس کے سر پر آرا چلا کر اس کے دو ٹکڑے کر ڈالے جاتے. کسی کے جوڑوں پر لوہے کے کنگے گھسے جاتے تھے تاکہ وہ ایمان سے باز آ جائے. خدا کی قسم، یہ کام پورا ہو کر رہے گا، یہاں تک کہ ایک شخص سنا، یہ یمن کا دارالخلافہ ہے، سے حضر موت تک بے کھٹکے سفر کرے گا، اور اللہ کے ساتھ کوئی نہ ہوگا جس کا وہ خوف کرے. تو آپ دیکھ لیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ مسلمانوں کو کیا بات بتائی، کہ تم کیا سمجھتے ہو کہ بس تم ایمان لائے اور اتنا کہنے پر چھوڑ دیے جاؤ گے؟ پہلے لوگوں پر تو سخت آزمائشیں آئی ہیں نا، بڑے سخت تکلیفوں سے وہ لوگ جو ہے وہ گزرے ہیں. اور آپ سورۃ البقرہ میں بھی پڑھ چکی کہ ایمان لانے والے جو ہیں، اللہ تعالیٰ نے ان کو جو ہے وہ آزمایا ہے، اور اللہ تعالیٰ کہتے ہیں کہ میں آزماؤں گا بھوک سے، پیاس سے، قحط سے، جنگ سے، بیماری سے، جان اور مال کے خوف سے، طرح طرح کی آزمائشیں آئیں گی. اور پہلے بھی آپ نے یہ بات پڑھی تھی، متا نصر اللہ، اللہ نصر اللہ قریب. لوگوں کا یہ پکارنا، رسول کا یہ پکار اٹھنا، رسول پکار اٹھا کہ کب آئے گی اللہ کی مدد، یہاں تک کہ اللہ تعالیٰ نے کہا کہ خبردار، اللہ کی مدد قریب ہے. اور آج کے مسلمان بھی اس آیت کو جو ہے وہ سمجھنا چاہتے ہیں، تو موجودہ حالات پر غور کریں، کبھی کشمیر کی وادی، کبھی افغانستان کے پہاڑ، کبھی فلسطین کے میدان، اور کبھی جو ہے وہ جہاں بھی دنیا میں مسلمان جو ہیں وہ ظلم و ستم کی چکی میں پس رہے ہیں، جیلیں ہیں، جیسے یوسف علیہ السلام جیل میں تھے، تو آج بھی بہت سے بے گناہ مسلمان جو ہیں وہ اپنوں کی جیلوں میں بھی ہیں اور غیروں کی جیلوں میں بھی ہیں. اپنوں کی کرم نوازیاں بھی ہیں اور کفر کی تو ہوا ہی کرتی ہیں. تو اللہ تعالیٰ اپنا اصول بتا رہے ہیں، اور یہ جو اضطرابی کیفیت ہے، ہجانی جو کیفیت ہے، اللہ تعالیٰ کہہ رہے ہیں کہ ٹھنڈے صبر و تحمل جو ہے نا، اس سے تم اس کو برداشت کرو. اور اللہ تعالیٰ بڑی محبت سے سمجھاتے ہیں، کیا کہتے ہیں، احسب الناس، کیا لوگوں نے یہ سمجھ رکھا ہے؟ کیا تم نے بس یہ سمجھ لیا تھا کہ وہ چھوڑ دیے جائیں گے؟ یہاں پہ مضارع مجھول ہے کہ وہ چھوڑ دیے جائیں گے، یہ کہ انہوں نے یہ کہا ہے نا، یہ کہ وہ یہ کہتے ہیں اور وہ کہیں گے آمنا، کہ بس ہم ایمان لائے. اب ایمان کی تعریف جو ہے وہ پڑھ چکی ہیں سورت نور میں بھی، اور پہلے دن سے بھی آپ نے پڑھی کہ الایمان التصدیق مع القبول والاذعان، کہ ایمان جو ہے وہ تصدیق کرنا ہے قبولیت کے ساتھ، اور پھر کیا ہے، والاذعان، اور سر جھکا دینا ہے. اور اسی لیے جو ہے وہ کسی شاعر نے بڑی خوبصورت بات کہی کہ خرد نے چھین لیے سارے حوصلے دل کے، جنوں کے سائے میں جب تک رہے سکون سے رہے، ہے نا. اور جنوں نے وفا مستقل چاہیے، جنوں نے وفا مستقل چاہیے، ذرا دیر کا درد سر کچھ نہیں. تو یہ کیا ہے، یہ عشق کا راستہ ہے، یہ جہاد کا راستہ ہے، یہ قربانی کا راستہ ہے، یہ شہادت کا راستہ ہے، یہ محنت کا راستہ ہے. آپ اسی پہ افسردہ ہو رہے ہیں کہ ٹھنڈی چائے پی کر ہم آ گئے. لوگوں کو تو چائے بھی نصیب نہیں ہوتی تھی. جن لوگوں نے علم سیکھا ہے، جنہوں نے دین سیکھا ہے اور دین کو ہم تک پہنچایا ہے، وہ دریائے دجلہ کے پانی سے روٹی کو بھگو کر کھاتے تھے. کتنے کتنے دن دہی کھاتے تھے، پیاسے تھے، پاؤں میں چھالے تھے، سینہ پک گیا تھا بس خالی پانی اور دہی کھا کر، اور پھر وہ انہوں نے دین تو سیکھا اور ہم تک پہنچایا. اور لیکن رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کی ساتھی، ان کی قربانیوں، ان کی جو ہے وہ ان کا اشار، उनकी मेहनतें, उनका ईमान, उस पर तो आसमान और जमीन और मक्का के पहाड़ और जमीन पे जो रेत के जर्रे हैं वो सब गवाही देते हैं। अल्लाह ताला कहते हैं क्या लोग इतना कहने पे छोड़ दिए जाएंगे कि हम ईमान लाए और उनको आजमाया ना जाएगा। तो क्या बात पता चलती है, ईमान और आजमाइश लाजिम मलजूम है। ईमान जो है वो बीज है, अगर बीज अच्छा है, ईमान सुथरा है, अकीदा बेहतरीन है, तो उसके मुताबिक जो समरात निकलेंगे, जो फल और फूल आएंगे, जो पौधा निकलेगा, जो कोंपले लगेंगी, जो शाखें बढ़ेंगी, तो वो भी बेहतरीन होंगी, वो अच्छी होंगी, है ना। ये कदम कदम बलाएं, ये सवादे कुए जाना, वो यहीं से लौट जाए जिसे जिंदगी हो प्यारी। और सौदा ने भी बड़े अच्छे शेर कहे हैं बाज, और उनमें से एक शेर क्या है, सौदा खुमारे इश्क में खुसरू से कोहकन, बाजी गरचे पाना सका सब तो खो सका, किस मुंह से अपने आप को कहता है इश्क बाज, ए रू स्याह तुझसे तो ये भी ना हो सका, है ना। तो ईमान जो है इसकी तीन किस्में हैं, एक है कल्बी, एक है लिसानी और तीसरा है अमली। तो अब क्या है कि ईमान जो है वो सिर्फ दिल से तस्लीम करने का नाम नहीं है, कल्ब से इजहार करने का नाम भी है, और बस सिर्फ मुंह से पोले पोले कह देने का नाम नहीं है इस्लाम के हम ईमान लाए। जैसे किसी शायर ने कहा कि पोले पोले पैरी इस्लाम नहीं हो आवना, हूं जीत जान दी बाजी लावनी पवेगी। यानी सिर्फ जो है हल्के से मुंह से कह देना कि मैं ईमान लाई, तो इससे जो है वो इस्लाम नहीं मुकम्मल होता, इससे जो है वो ईमान के तकाजे पूरे नहीं होते। जैसे बाज लोग कहते हैं नमाज अच्छी, रोजा अच्छा, हज अच्छा और जकात अच्छी, मगर मैं बावजूद इसके मुसलमान हो नहीं सकता। सब चीजें बड़ी अच्छी हैं, दीन इस्लाम है बड़ा अच्छा, उसूल बड़े अच्छे हैं, तौर तरीके बड़े अच्छे हैं, लेकिन मगर मैं बावजूद इसके मुसलमान हो नहीं सकता। तो यहाँ पे क्या कहा जा रहा है कि ईमान लाने के बाद ऐसा जरूर होगा कि उनको जो है वो आजमाया जाएगा। तो यहाँ पे युफ्तनून फतन, फतन के मानी क्या होते हैं, पिघलाना। हाँ पिघलाना, हाँ जैसे सोना जो है वो उसको भट्टी में डालकर पिघलाया जाता है, और आप देखें कि आपकी प्लास्टिक बेशक हो वो ऐसे नहीं जल जाती, जब आग ज्यादा शदीद होती है तो प्लास्टिक जल जाती है। आपका कोई कफगीर है, कोई चम्मच है आपने ऊपर रख दिया ओवन के, या फिर अब सोना तो एक धात है, उसको पिघलाने के लिए बहुत नुक्ता है उरूज पर आग चाहिए, तब वो मेल्ट होगा। तो ए मुसलमानों, तुम्हें जो है वो आजमाइश की भट्टी में डाला जाएगा, और बस ईमान लाने का तुमने ऐलान कर दिया तो इसमें हम तुम्हें सब कुछ नहीं दे देंगे, बल्कि क्या है कि इम्तहान जो है वो शर्त है, इम्तहान जो है वो लाना पड़ेगा। तो यानी इम्तहान जब होगा तो उसमें साबित कदमी दिखानी पड़ेगी, और फिर इम्तहान में करना क्या है, हमारी खातिर मुशक्कतें उठानी है, कभी जान का नुकसान होगा, कभी माल का, और खतरात है, मुसीबतें हैं, मुश्किलात हैं, उनका मुकाबला करना पड़ेगा। खौफ से भी आजमाए जाओगे और लालच से भी। हर चीज जिसे तुम अजीज और महबूब रखते हो, हमारी रजा पर उसे कुर्बान करना पड़ेगा। हर तकलीफ जो तुम्हें नागवार है, हमारे लिए तुम्हें बर्दाश्त करनी होगी। आप क्लास में आती हैं, आप सिर्फ अपनी क्लास को ले लीजिए, अब छुट्टियों के दिन हैं तो आपकी क्लास अलग सुबह शुरू हो रही है, रूटीन में 9:30 थी, अब 8:30 है, घर के सारे लोग सो रहे हैं, गो के वैसे सोना जो है वो बरकत से महरूमी की बात है, लेकिन ऐसे में जब आप उठकर आती हैं तो शैतान क्या कहता है कि किस मुश्किल में डाल लिया है। कहीं ऐसा तो नहीं कि शैतान बहलाता है, उकसाता है। और बाज लोग ऐसे भी हैं माशाल्लाह कि नहीं, वो कहते हैं कि नहीं, आंधियां हैं, तूफान है, बारिश है, स्नो सीजन है, कुछ भी है, मुझे जाना है। जैसे माशाल्लाह आपकी क्लास जो है मैं देख रही हूँ कि स्नो और विंडी सीजन में बहुत अच्छी इसकी हाजिरी जा रही है। तो ये क्या है, ये जालिका फज़लुल्लाह युतीहु मन यशा, تو یہ آیت بھی یہ بات بتا رہی ہے کہ خالی ایمان لانے سے جو ہے وہ تمہارا ایمان لانا جو ہے وہ اللہ کو مقبول نہیں ہے، اللہ کو پسند نہیں ہے، جب تک کہ ایمان کے بعد تم جو ہے وہ جب آزمائش آئے، جب مصیبتیں آئیں، تو اس وقت جو ہے تم اپنے عمل سے اپنے ایمان کو جو ہے وہ سچا ثابت نہ کر دو۔ تو یہ جو آیت ہے اس کا کیا نچوڑ ہمارے سامنے آیا؟ ایک اصولی بات ہے جو ہم سب کے سامنے آتی ہے کہ آدمی کے مومن اور مسلم ہونے کا فیصلہ معمول کے حالات پر نہیں کیا جا سکتا، بلکہ آدمی کے مومن اور مسلم ہونے کا فیصلہ اس عمل پر ہوتا ہے جو آدمی غیر معمولی حالات میں کیا کرتا ہے۔ غیر معمولی حالات جو ہیں وہ غیر معمولی مواقع ہوتے ہیں جس میں یہ بات کھل جاتی ہے، یہ بات پتہ چل جاتی ہے کہ آدمی حقیقت میں وہ ہے یا نہیں جس کا اس نے دعویٰ کیا ہے۔ کیوں؟ غیر معمولی حالات میں اگر کوئی شخص ایمان اور اسلام پر قائم رہنے کا ثبوت دے تو حقیقی معنوں میں وہ مومن اور مسلم ہے۔ آپ بھی یہ جائزہ لینا چاہتی ہیں کہ آپ جو ایمان لائی ہیں، میں جو ایمان لائی ہوں، میں کتنی مومنہ ہوں، میں کتنی مسلمہ ہوں، میں کتنی سچی ہوں ایمان لانے کی، ایمان لانے کے دعوے میں کتنی صداقت ہے میرے اندر۔ تو اس بات کا جائزہ جو میری زندگی میں امتحان اور آزمائشیں آتی ہیں، جو آپ کی زندگی میں امتحان اور آزمائشیں آتی ہیں، جو بھی غیر معمولی واقعات ہیں، اس سے آپ کو اس بات کا اندازہ ہوگا، خوشی کے موقع ہیں یا غمی کے، بیٹے کی شادی کی ہے یا پھر بیٹے کی جو ہے وہ بیٹا دنیا سے گیا ہے اور اس کی جدائی کا غم ہے، بیٹی کی پیدائش کی خوشی ہے یا بہن کی جدائی کا غم ہے، کوئی بھی خوشی کا موقع، انتہائی خوشی کے موقع پہ اور انتہائی غم کے موقع پہ، اس بات کو آپ نوٹ کر لیجئے۔ دو یہ اہم موقع ہوتے ہیں جس میں انسان کا پتہ چلتا ہے کہ اس کی تربیت کتنی ہوئی ہے، وہ غم کے ماحول میں مایوسی کا ڈھیر نہیں ہو جاتا، مایوس ہو کر پتھروں کا ڈھیر نہیں بن جاتا، اور وہ خوشیوں کے موقع پہ جامے سے حمان اور فرعون کی طرح نکل نہیں جاتا، مکہ کے سرداروں کی طرح وہ فخر اور غرور نہیں کرتا، اتراتا نہیں ہے۔ تو یہاں پہ بھی اللہ رب العزت نے جو بات بتائی وہ کیا ہے؟ ام حسبتم ان تدخلوا الجنت ولما یاتکم مثل الذین خلوا من قبلکم مستهم البأساء والضراء فزلزلوا حتى یقول الرسول والذین آمنوا معه متى نصر اللہ الا ان نصر اللہ قریب۔ سورۃ البقرہ آیت 214۔ پھر سورۃ آل عمران آیت 142 میں بھی آپ پڑھ چکی، ام حسبتم ان تدخلوا الجنہ ولما يعلم الله الذين جاهدوا منكم ويعلم الصابرين۔ تو اس پھر کیا بات سامنے آتی ہے کہ آزمائش وہ کسوٹی ہے جسے کھرا اور کھوٹا پرکھا جاتا ہے، کھوٹا اللہ کے راستے سے ہٹ جاتا ہے اور کھرا چھانٹ لیا جاتا ہے، اور کھرا وہ ہے پھر جس کو اللہ تعالیٰ انعامات سے نوازے گا۔ اللہ تعالیٰ کہتے ہیں وَلَقَدْ فَتَنَّا، اور تحقیق ہم آزما چکے، ہم آزمائشیں کر چکے، الَّذِينَ ان لوگوں کی، من قبلہم جو اس سے پہلے گزرے تھے، فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ، پس ضرور بضرور اللہ کو یہ دیکھنا ہے، الذین وہ لوگ، صدقوا جو سچے ہیں، وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ اور وہ لوگ جو کہ جھوٹے ہیں۔ اب آپ دیکھیں کہ یہاں پر جو بات کہی جا رہی ہے وہ کیا ہے کہ اصل الفاظ کیا ہیں، فَلَيَعْلَمَنَّ اللَّهُ، کہ اللہ کو ضرور یہ معلوم کرنا ہے، ہے نا؟ اللہ تعالیٰ کیا کہہ رہے ہیں اہل مکہ کو، مکہ کے جو مسلمان تھے، مکی دور آزمائشوں کی بھٹی کا دور ہے، مدینہ میں منافق ملتے ہیں، عبداللہ بن ابی جو منافقوں کا سردار تھا، رئیس المنافقین، وہ مدینہ میں جا کے ملا، کیوں؟ اس زمانے میں ہجرت ہو چکی ہے، مسلمانوں کی اسلامی ریاست کی بنیاد ڈل چکی ہے، فتوحات ہو رہی ہیں، غنائم مل رہے ہیں، مسلمان ایک قوت بن چکے ہیں دنیا میں، زمین کے اوپر ایک قوت بن کر ابھر چکے ہیں، اور اب کیا ہے کہ بہت سے ایسے لوگ ہیں جو آزمائشوں کی بھٹی میں نہیں آئے، اور بس منہ سے کہتے تھے اور عمل کرنے کے لیے کرتے ہی نہیں تھے۔ सुबह कहते थे शाम को इनकार कर देते थे, जहां फायदा लगता था वहां चले जाते थे, लेकिन मक्की दौर में आपको कोई मुनाफिक नहीं मिलता। क्यों? इधर ईमान लाए उधर आजमाइश का दौर शुरू हो गया, जबान से इकरार किया है ला इलाहा इल्लल्लाह फौरन, अब ये बात सही की है या गलत, आजमाइशों का दौर शुरू हो गया। तो अल्लाह ताला क्या कहते हैं कि ए मुसलमानों, हम उन सब लोगों की आजमाइश कर चुके हैं, लकद फतन्ना लजीना मिन कबलहिम, जो पहले गुजर चुके, और वो कौन थे, और वो हजरत इब्राहिम अलैहिस्सलाम देख लीजिए, हजरत मूसा अलैहिस्सलाम देख लीजिए, तमाम पैगंबरों को ले लीजिए, उन पर ईमान लाने वालों को ले लीजिए, जितने भी ईमान लाने वाले लोग हैं, तो अंबिया की तारीख और उनके पैरोकारों की तारीख, जो उनके साथ सच्चे साथी थे, उनकी तारीख ये बताती है कि ये जो ईमान का रास्ता है ये आजमाइशों का रास्ता है, ये सोने का, ये मजे करने का, ये रंगरलियां करने का, ये मजे लूटने का, बस ये जो है वो इकरार करने का रास्ता नहीं है। और दुनिया में बहुत से दोस्त होते हैं ना, मैं आपकी दोस्त हूँ, आप प्लीज मुझे अपनी दोस्त बना लें, दोस्त थोड़ी किसी को बनाना पड़ता है, दोस्त तो खुद बन जाया करते हैं। जब भी आपने किसी के साथ दोस्ती का जो है वो आप अपना हाथ देती हैं, उसको अपना कदम आगे बढ़ाती हैं, तो आप देखती हैं कि जिंदगी के जो हालात और जिंदगी के जो, का जो मदोजर और नशेबो फराज है, तो ऐसे में जो आम लोग होते हैं ना, आम हालात में बहुत से दोस्त होते हैं, जो मुश्किल होती है ना जब, तो फिर बहुत से लोग साथ छोड़ देते हैं। तो जब भी किसी पर कोई आजमाइश, कोई मुश्किल, कोई गैर मामूली हालात पेश आए किसी पर, फिर पता चल जाता है मेरा सच्चा कौन है, मुझे किसने दुआओं में याद रखा, किसने मेरी, कुछ नहीं कर सकता था, जबान से ही मेरी मुझे तसल्ली दी, मुझे ढारस दी, मेरा हौसला बढ़ाया, और फिर इसके अलावा वैसे जो मदद है वो तो फिर अलग एक बात है। तो असल बात क्या है कि दोस्त वो जो मुश्किल में काम आए। तो अल्लाह का दोस्त, अल्लाह के दीन का दोस्त, अल्लाह के रसूल का दोस्त और इस्लाम का दोस्त वो है जो कि हर तरह के हालात में दीन का साथ देता रहे। और अल्लाह ताला कहते हैं पस जरूर अल्लाह को देखना है कि सच्चे कौन है और झूठे कौन। अब देखें, एक तरफ सदकू और दूसरी तरफ काजबीन, और दो दफा आया है लया लमन्ना, है ना, दो दफा आया है। तो अब यहाँ पे ये ज़हन में सवाल पैदा हो सकता है कि अल्लाह तो खुद ही आलिमुल ग़ैब है, उसको तो पता ही है कि सच्चा कौन है और झूठा कौन है, सच्चे की सच्चाई और झूठे का झूठ अल्लाह से बढ़कर और कौन जान सकता है। तो फिर इसका क्या मतलब है कि भी अल्लाह ताला कह रहे हैं कि अल्लाह को जरूर ये देखना है कि सच्चा कौन है और झूठा कौन। तो असल बात यह है कि अल्लाह रब्बुल इज्जत जो है वो एक शख्स के अंदर अगर कोई सलाहियत रख देता है, तो जब तक उस सलाहियत का अमलन जहूर नहीं हो जाता, तो इंसाफ का तकाजा पूरा नहीं होता। तो जब तक जो भी सलाहियत है उसका जहूर ना हो जाए, अल्लाह ताला उसको सजा और जजा जो है वो नहीं देता। मसलन एक शख्स में अमीन होने की सलाहियत मौजूद है और दूसरे में खाइन होने की। अब इन दोनों पर अल्लाह ताला आजमाइश डालता है, और आजमाइश से पता चलता है, जो ईमानदारी दिखाता है कि ये है ईमानदार, और जो खयानत करता है, अमलन खयानत करता है, तो पता चल जाता है कि ये खाइन है। अल्लाह के इंसाफ से ये बात बईद तरीन है, ये बात मुमकिन ही नहीं है कि महज वो इल्मे गैब की बिना पर एक को तो इनाम दे दे और ईमानदारी की बिना पर, क्योंकि उसके अंदर ईमानदारी की सलाहियत है, बस इस बिना पर एक को इनाम दे दे और दूसरे में जो खयानत करने की सलाहियत है उसको जो है वो अल्लाह ताला सजा दे डाले। तो अल्लाह ताला क्या करते हैं कि अच्छे और बुरे अमाल से, जो भी किसी शख्स के अच्छे और बुरे अमाल हैं, तो उनकी सलाहियतें, उनका तर्ज अमल, वो कि अल्लाह ताला को पता है ये बातें, लेकिन इंसाफ के तकाजे पूरे करने के लिए अल्लाह ताला जो है सिर्फ इल्म की बुनियाद पर सजा और जजा का फैसला नहीं करता, बल्कि जो है वो क्या करता है कि अमल की बुनियाद पर, तर्ज अमल की बुनियाद पर, ये है असल बात। तो अल्लाह ताला जो है वो क्या बात कह रहे हैं कि अल्लाह को जरूर ये देखना है कि सच्चे कौन हैं और झूठे कौन। तो वो दिन कौन से दिन थे? वो दिन थे हिजरत के दिन, वो दिन थे मुसीबत के दिन, वो दिन थे परेशानियों के दिन। और आप देख लें कि मक्की दौर में जो हिजरत के दिन थे वो कितने सख्त दिन थे। आप देखें कि दीने इस्लाम की खातिर कुर्बानी देना, आपको ये जो क्लास आप ले रही हैं, आपको ठंडी और मीठी नींद की कुर्बानी, घंटों बैठकर जो फोन पर गप्पे लगाया करते थे उसकी कुर्बानी, इधर उधर जो विंडो शॉपिंग में मसरूफ रहते थे उसकी कुर्बानी, और जो है वो चाय का कप जो गरम गरम कप लज्जतें लेकर पिया करते थे, अभी शोहर को भेजकर बच्चों को भेजकर पीली बसों में बिठा कर हाय टाए बाए करके फिर उसके बाद क्या किया करते थे, क्या मजे से अब मैं चाय बनाऊंगी और दो टी बैग डालकर कोई एक टी बैग डालकर और गर्म चाय और फिर मर्जी का नाश्ता और फिर इधर उधर की कुछ बातें कुछ दोस्तों से हेलो हाय करके फिर जो है वो अपनी जो दिन जिंदगी के गुजारा करते थे। तो जब उस रूटीन में तब्दीली आई तो नफ्स तो तिल मिला उठा, है ना, थकन इसलिए नहीं होती थी कि सबको भेज के थोड़ा बाज़ुकात बाज़ लोग कहते हैं हमारी ये रूटीन है पहले दो तीन घंटे सोते फिर उसके बाद हम काम शुरू करते हैं, है ना। तो अब तो ये है कि हर वक्त ही मेहनत और मुशक्कत जो है वो करनी पड़ती है ना। तो आप देखें कि ये बात याद रखें, अल्लाह ताला मुझे और आपको भी ये बात बताना चाहते हैं कि ईमान और आजमाइश लाजिम और मलजूम है। जहां फूल है वहां कांटा है, जहां धूप है वहां साया भी है, है ना, जहां सेहत है वहां बीमारी भी है। और ईमान जो है ना उस वक्त तक ईमान की सदाकत का पता ही नहीं चलता जब तक के आजमाइशें ना आए। अब आप देखें कि अपनी कुर्बानियों का जरा जायजा लें, मैं भी अपनी जिंदगी का जायजा लूं और उसके बाद जो है वो आप सहाबा की जो कहानियां हैं उनका भी आप जायजा लें और के मुशरिकीन ने सहाबा को कितनी तकलीफें दी और बैते उकबा उला और सानिया के बाद उनकी तकलीफें और उरूज पर चढ़ गई। हजरत बिलाल हबशी रजी अल्लाह ने सिर्फ रजी अल्लाह ने कलमा पढ़ा था और उनको मक्का की तपती हुई रेत पर दहकते कोयलों पर लिटाया जाता था, उनको जंजीरों से जकड़ा जाता था, फिर चंद औबाश लड़के पीछे लगा दिए जाते थे जो उनको लेकर इधर से उधर और उधर से उधर करते थे और उस वक्त तक उनको हटाया नहीं जाता था जब तक कि उनके जिस्म की चर्बी पिघल कर दहकते कोयलों को बुझा नहीं देती थी। और कहते थे कि तूने जो ईमान लाया उसका मजा चख, और कहते थे कि इनकार कर, और कहते हैं बिलाल हबशी रजी अल्लाह अन्हु की जबान से अहद अहद के नारे लगते थे। ऐसे ही तो नहीं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने कदमों के आगे जन्नत में हजरत बिलाल हबशी के कदमों की आहट सुनी, है ना। उम्मे सुलैम रजी अल्लाह अन्हा को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है ऐसे ही तो नहीं कहा कि मैंने जन्नत में अपने कदमों के आगे किसी की आहट सुनी और मैंने जिब्राइल अलैहिस्सलाम से पूछा ये कौन है तो मुझे बताया गया कि ये उम्मे सुलैम है ना। बीबी हाजरा उनका मर्तबा और मकाम ऐसे ही तो नहीं है, कितनी कुर्बानियां उन्होंने दी। आप बीबी आसिया को ले लीजिए, ऐसे ही तो नहीं उन्होंने उनके लिए जो है वो अल्लाह ताला ने इतना हम मकाम के जन्नत में उनके लिए घर, और वो दुआ किया करती थी कि मेरे लिए बस जन्नत में घर बना दे। कभी मैं और आप जन्नत के घर के लिए रोए भी? मैं और आप जब भी रोते हैं तो किस लिए रोते हैं, मेरा कोई घर ही नहीं है, इतनी पैसे ही नहीं है, मेरे हालात ही अच्छे नहीं है, एक कमरे का घर, दो कमरे का घर, किराए का घर, है ना। जब भी रोते हैं तो अपने यहां के घर के लिए, यहां के कपड़े, यहां का जेवर, यहां के बर्तन, यहां का ओवन और यहां का टोस्टर, और कभी प्लास्टिक के बर्तन वो निकाले तो कभी जो है वो कॉर्निंग के आए तो नहीं, अब ये पुराना डिजाइन है, हर एक के घर है, अब मुझे नया डिजाइन चाहिए जो किसी ने देखा ना हो, जो बड़ा अच्छा हो। नहीं, मेरे बर्तन तो है भारी बहुत है, किसी को डिजाइन पुराना लगता है, किसी को बर्तन हैवी लगते हैं, भारी लगते हैं, किसी को वो चाहिए जो डिश वॉशर में भी चल पड़े, धो दे उसको डिश वॉशर, कुछ भी ना करना पड़े। तो असल बात क्या है कि कुर्बानियां तो देनी पड़ती हैं कि ये चीजें, ये पैसे जो हम इस तरफ लगाते हैं अगर अल्लाह के दीन में लगा दें, और ये वक्त जो अपनी जात के लिए लगाते हैं अगर अल्लाह के रास्ते में लगा दें। और मैं आपके सामने सहाबा ने जो हिजरत की कदम कदम पे यहाँ दश्त हैं उदासी के वो बताती हूँ। हल्का गर्दाब है, हजरत सुहेब रजी अल्लाह अन्हो जब मक्का जिन्होंने छोड़ा, वो मक्का छोड़ने वालों में आखिरी मुहाजिर थे, مشرکین ان کے راستے میں حائل ہوئے اور بولے تم مکہ میں مفلس اور محتاج آئے تھے، اب دولت لے کر فرار نہیں ہو سکتے۔ انہوں نے کہا اے گروہ قریش، تم اچھی طرح جانتے ہو کہ مجھ سے بہتر تیر انداز کوئی نہیں، جب تک میرے ترکش میں تیر ہیں تم میں سے کوئی قریب نہیں آ سکتا، ترکش خالی ہو جائے تو تلوار سے مقابلہ کروں گا، تم مجھے ہجرت سے ہرگز نہیں روک سکتے، ہاں اگر دولت لے کر میرا راستہ چھوڑ سکتے ہو تو مال حاضر ہے۔ مشرکین نے جو ہے وہ یہ بات وہ مان گئے، مال مال جو انہوں نے اور مال و متا جتنا بھی تھا دنیا کا، وہ متاع ایمان کے عوض، یہ ایمان کا کہیں سودا نہ ہو جائے۔ حضرت صہیب رضی اللہ عنہ سارا وہ مال جو انہوں نے زندگی بھر کی کمائی تھی، مکہ میں آئے تھے خالی ہاتھ آئے تھے، اور جب جتنی کمائی کی تھی اہل مکہ نے کہا کہ تم چھوڑ نہیں، اپنے ساتھ لے جا نہیں سکتے جب تک کہ اس مال کو چھوڑ نہ دو۔ اب وہ سارا کچھ مال چھوڑ کر اور متاع ایمان کو بچا کر جب قبا پہنچے، انہیں دیکھ کر اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا ابو یحییٰ تم نے بڑی منفعت تجارت کی ہے، اور قرآن مجید میں سورۃ البقرہ میں آپ کی اس عظیم الشان قربانی کی تعریف اس طرح کی گئی، لوگوں میں کچھ ایسے بھی ہیں جو اللہ کی رضا کے لیے اپنی جانیں بیچ دیتے ہیں۔ اور پھر آپ دیکھیں کہ حضرت عبداللہ بن سہیل کے بارے میں آتا ہے، وہ حبشہ میں تھے، مدینہ کی ہجرت کا سن کر مکہ آئے تاکہ دار الہجرت میں جا کر رسول اللہ صلی اللہ علیہ وسلم سے مل جائیں، باپ نے پکڑ کر زنجیروں میں جکڑ دیا۔ حضرت عبداللہ بن سہیل کو باپ نے پکڑ کر زنجیروں میں جکڑ دیا، طرح طرح کی تکلیفیں دینا شروع کر دی، آخر تنگ آ کر باپ کو یقین دلایا کہ ابائی دین کی طرف پلٹتا ہوں، اس طرح نجات پائی اور میدان بدر میں جو ہے وہ کفار اور اسلام کی فوجیں جب آمنے سامنے ہوئیں تو موقع پا کر اہل ایمان کی صفوں میں شامل ہو گئے۔ ان کے باپ سہیل فتح مکہ کے موقع پر ایمان لائے، وہ اکثر کہا کرتے تھے کہ اللہ نے میرے بیٹے کے ایمان میں میرے لیے سمان خیر رکھا تھا، یعنی گھر والوں نے بھی اذیتیں اور تکلیفیں دی نا۔ پھر حضرت مصعب رضی اللہ عنہ کے بارے میں آپ جانتی ہیں، بڑے خوبصورت تھے، رسول اللہ صلی اللہ علیہ وسلم سے آپ کا چہرہ ملتا تھا۔ جب غزوہ احد میں آپ شہید ہو گئے تو یہ خبر مشہور ہو گئی کہ رسول اللہ صلی اللہ علیہ وسلم شہید ہو گئے، اور رسول اللہ صلی اللہ علیہ وسلم نے جب آپ کی لاش کو دیکھا اور جب آپ کے زخموں کو دیکھا اور آپ کی جو حالت دیکھی تو آپ بہت روئے اور کہا خدا کی قسم میں نے مکہ میں اس سے زیادہ خوبصورت نوجوان اور کوئی نہیں دیکھا تھا، قربانی تو اس کو کہتے ہیں۔ جب یہ ایمان لائے تھے کہتے ہیں بہت امیر زادے تھے، بہترین لباس پہنتے تھے، خوشبوؤں سے ان کا لباس مہک جاتا تھا، بہترین جوتا جو تھے وہ پہنا کرتے تھے اور خوبصورت بھی اتنے، لیکن پھر آپ کا حسن دین اسلام کی مشقتیں برداشت کر کر کے ڈھل گیا، پھر آپ کے بال اڑے اڑے رہتے تھے اور چہرے پہ دھول رہتی تھی، اور یہ تھے حضرت مصعب رضی اللہ عنہ کے جن کو جو ہے وہ کفن بھی نصیب نہ ہوا، آپ کے اوپر رسول اللہ صلی اللہ علیہ وسلم نے اسخر نامی گھاس آپ کے اوپر ڈالی، کفن بھی نصیب، آپ کو پتہ ہے غزوہ احد کے جو شہید تھے ان کو کفن بھی نہیں تھا، ایک ایک چادر میں دو دو کو لپیٹا جا رہا تھا، ایک ایک قبر میں لٹایا جا رہا تھا، لیکن اس وقت بھی آپ کیا کر رہے تھے، جس کو قرآن زیادہ یاد تھا کہتے تھے پہلے اس کو پھر بعد میں دوسرے کو نا۔ اور پھر حضرت حمزہ رضی اللہ عنہ سید الشہداء، آپ نے جب ان کو دیکھا جن کی لاش کا مسئلہ کیا گیا تھا اور ہار بنایا تھا ہند نے آپ کے دل جگر اور آپ کے جسم کے اعضاء کا، اور رسول اللہ صلی اللہ علیہ وسلم اپنے چچا سے بڑی محبت کرتے تھے، آپ رسول اللہ صلی اللہ علیہ وسلم ان کی میت پر اتنا روئے کہ صحابہ کہتے ہیں کہ ہم نے آپ کو کبھی اتنی بلند آواز سے روتے نہیں سنا تھا، اس طرح سے آپ کو نہیں دیکھا تھا۔ تو رسول اللہ صلی اللہ علیہ وسلم آپ کے ساتھی، تو کیا بات پتا چلتی ہے کہ قربانیاں ہی قربانیاں ہیں، محنتیں ہی محنتیں ہیں، مشقتیں ہی مشقتیں ہیں، ہے نا۔ تو یہ ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ، اور بھی بے شمار کہانیاں ہیں، آپ پڑھ سکتی ہیں سیرت احمد مجتبیٰ میں، صفحہ نمبر ہے 708، اسی طرح آپ پڑھ سکتی ہیں محسن انسانیت، یہ لکھی ہے نعیم صدیقی صاحب نے بڑی خوبصورت کتاب ہے, صفحہ 196 ہے, الوداع اے مکہ, پھر رحیق المختوم ہے, پھر اس کے بعد جو ہے تجلیات نبوت ہے, اور بے شمار جو ہے وہ صحابہ کی جو ہے وہ کتابیں ہیں. آپ کی صحابہ کی سیرت پر اشرہ مبشرہ ہے بشیر صادق صاحب کی, پھر اسی طرح 30 پروانے شمع رسالت کے, پھر 100 شیدائی طالب ہاشمی کے, اور 40 جانثار تذکار صحابیات, تو بے شمار کتابیں ہیں. آپ اور میں اگر وقت ہو ان کو پڑھا کریں گے تو پھر ہم بھی سوچیں گے کہ ایمان اور عمل کے تقاضے کیا ہیں. تو اللہ رب العزت نے کیا فرمایا, وَلَقَدْ فَتَنَّ الَّذِينَ مِن قَبْلِهِمْ فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ. ہم ان سب لوگوں کی آزمائش کر چکے ہیں جو ان سے پہلے گزرے ہیں, اللہ کو تو ضرور یہ دیکھنا ہے کہ سچے کون اور جھوٹے کون. ام حسب الذین یعملون السیئات ان یسبقونا ساء ما یحکمون. ام حسب, کیا سمجھ رکھا ہے, کیا یہ سمجھتے ہیں وہ لوگ, الذین وہ لوگ, یعملون السیئات جو کرتے ہیں سیئات, جو کرتے ہیں برائیاں, ائیں یسبقونا کہ وہ ہم پہ سبقت لے جائیں گے, تو ہم سے بازی لے جائیں گے کہ وہ ہم سے بچ جائیں گے. ساء ما یحکمون, کتنا برا حکم ہے جو وہ لگا رہے ہیں, کتنی غلط بات ہے جو وہ یہ کہتے ہیں. تو آپ دیکھیے کہ اللہ رب العزت جو ہیں وہ یہ بات بتا رہے ہیں کہ ایمان کا دعویٰ کرنے والے جو ہیں ایک طرف ان کو ڈرایا جا رہا ہے, اور جو کمزور مسلمان تھے جو ظلم و ستم کا نشانہ بن رہے تھے, اللہ رب العزت جو ہیں کیا بات بتاتے ہیں کہ وہ کیا سمجھتے ہیں کہ ایمان لانے کے بعد بس وہ چھوڑ دیے جائیں گے, بلکہ کیا ہے, اب آپ دیکھیں کہ یہاں پہ خاص طور پر کہ وہ لوگ جنہوں نے یہ سمجھ رکھا ہے جو برائیاں کرتے ہیں, سیئات, سیئات ان کی جمع ہے, سو سے ہے نا, اور سیئات کہتے ہیں برائیوں کو, اور مفسرین کہتے ہیں کہ اب وہ لوگ جو نافرمانیاں کرتے ہیں, اور خاص طور پر ظالم سردار جو مکہ کے تھے, مکہ کے جو مشرک سردار تھے وہ اسلام کی مخالفت میں اسلام قبول کرنے والوں کو اذیتیں دینے میں پیش پیش تھے, تو وہ کیا سمجھتے ہیں کہ سیئات کرنے کے بعد وہ چھوڑ دیے جائیں گے, ائیں یسبقونا, وہ ہم پہ سبقت لے جائیں گے. اور یہ کون تھے, مثلا ولید بن مغیرہ, ابو جہل, عتبہ, شیبہ, عقبہ بن ابی معیط, اور حنظلہ بن وائل. تو کیا کرتے تھے کہ ایک طرف ظلم و ستم کرتے تھے, سر توڑ کوششیں کرتے تھے, مسلمانوں کو تنگ کرتے تھے, ان کو ایمان سے محروم کرنے کی کوششیں کرتے تھے, اور پھر یہ سمجھتے تھے کہ ہمیں کوئی روک نہیں سکتا. تو ایک اس آیت کے معنی یہ ہیں کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ ایسا مت سمجھو, یہ تمہارا گمان ہے کہ تمہیں کوئی پکڑ نہیں سکتا, یہ تمہاری بھول ہے, یہ تمہاری بھول ہے, اور تمہیں جو ہے وہ اللہ ضرور جو ہے وہ پکڑے گا. ساء ما یحکمون, بڑا غلط حکم ہے جو وہ لگا رہے ہیں. اس کے معنی کیا ہے کہ یہ بڑی غلط بات ہے کہ تم یہ سمجھتے ہو کہ تم زیادتیاں کرنے کے بعد جو ہے وہ ہماری پکڑ سے بچ کر یا بھاگ کر دور کہیں چلے جاؤ گے, تم کہیں نہیں جا سکتے. اور دوسرا جو ہے اس آیت میں اللہ رب العزت کیا بات کہتے ہیں کہ اے اہل مکہ, اے کافرو, جو کرنا چاہتے ہو کر لو, تم یہ سمجھتے ہو کہ رسول کا مشن کامیاب نہیں ہو سکتا, نہیں, رسول کا مشن جو ہے وہ کامیاب ہو کر رہے گا, تم جو ہے وہ ہم پہ سبقت نہیں لے جا سکتے, رسول ہمارا سفیر ہے, قرآن ہماری کتاب ہے, یہ ایمان لانے والے ہمارے راستے کے مسافر ہیں. تو مطلب کیا ہے کہ ساء ما یحکمون, کتنا برا فیصلہ ہے تمہارا اللہ کے بارے میں, तुमने कमजोर समझकर ये जो गुलाम हैं, ये जो ईमान लाने वाले लोग हैं, तुम इन पर हाथ डालते हो और समझते हो कि अल्लाह बेताल्लुक और बेपरवाह हो बैठा है, तो तुम्हारा ये फैसला निहायत गलत है और निहायत बुरा है। फिर फरमाया मन कान यजू लिका अल्लाह, जो कोई अल्लाह से मिलने की तवक्को रखता हो, فإن أجل الله لآت وهو السميع العليم, उसे मालूम होना चाहिए कि अल्लाह का मुकरर किया हुआ वक्त आने ही वाला है। बड़ी खूबसूरत आयत है ये वाली, मजलूम मुसलमानों को तसल्ली दी गई है। अल्लाह रब्बुल इज्जत ईमान लाने वालों को तसल्ली दे रहे हैं और दीन इस्लाम की सरबुलंदी के लिए जो मुसीबतों के पहाड़ों को खंदा पेशानी से बर्दाश्त कर रहे थे और उनसे बड़ा उनको जो है वो अच्छे तरीके से ले रहे थे, तो अल्लाह ताला कह रहे हैं कि मौत के बाद उनको इनकी कुर्बानियों का अजर मिलने वाला है। मन कान यरजू लिका अल्लाह, जो भी अल्लाह से मुलाकात की उम्मीद रखता हो। अब देखिए रिजा, रिजा किसे कहते हैं, उम्मीद को कहते हैं ना, तो मानी क्या है कि जो शख्स अल्लाह से मिलने की उम्मीद रखता हो उसको परेशानियों से घबराना नहीं चाहिए, उसको हवादिस से परेशान नहीं होना चाहिए। क्यों? इसलिए कि फइन्ना अजलल्लाहि लआत, बेशक अल्लाह का मुकरर किया वक्त जो है वो आया ही जाता है, लआत आने ही वाला है। यहाँ पे जो है लआत जो है वो इस्तेमाल किया गया है और इसके मानी क्या है कि ऐसा नहीं है कि बस एक बात अल्लाह ने कह दी है और वो बात जो है वो पूरी भी ना हो, बल्कि अल्लाह ताला कह रहे हैं लात वो आने वाला है। और आप ये बात देखें कि यहां पे अल्लाह की मुलाकात की बात हो रही है ना, और मुलाकात किसे कहते हैं? आप भी अपनी अमली जिंदगी में मुलाकात तो करती हैं ना, मुलाकात की कई किस्में हैं, कोई दोस्तों से होती है, कोई शोहर से होती है, कोई बच्चों से होती है, कोई रिश्तेदारों से होती है। तो मुलाकात कहते किसको है? दो लोगों का मिलना, आपस में कुछ लोगों का मिलना वो मुलाकात है, जब आमना सामना होता है, जब नजरें मिलती हैं। और आप देखें कि एक तो ये है कि हशर का मैदान है, सब जमा किए गए हैं और हिसाब किताब हो रहा है, और दूसरा है के अल्लाह से मुलाकात। तो जो काफिर हैं वो तो अल्लाह का दीदार नहीं कर सकेंगे, सिर्फ जन्नती जो हैं वो अल्लाह का दीदार करेंगे, और अल्लाह का दीदार, अल्लाह की मुलाकात जो है वो सबसे आखिर में होगी। जन्नतियों को बेशुमार नेमतें जो हैं वो जब मिल जाएंगी, फिर उनसे पूछा जाएगा तुम्हारी कोई और ख्वाहिश, तुम्हारी कोई और तमन्ना, तो कहेंगे अब इसके बाद और क्या तमन्ना हो सकती है। कहा जाएगा कि अब जो है तुम्हें अल्लाह से मुलाकात, अल्लाह का दीदार तुम्हारे लिए करवाया जाएगा, और कहते हैं कि इससे जन्नत की नियमतों की तकमील हो जाएगी, है ना। तो लेकिन अल्लाह का दीदार, अल्लाह की मुलाकात से पहले होमवर्क करना जरूरी है। आप आम जिंदगी में जब मुलाकात करती हैं, ये आपका होमवर्क है, आप उसको नोट करें कि मुलाकात जब आप करती हैं तो मुलाकात से पहले क्या क्या करती है। किसी से भी जो मुलाकात करनी होती है मौके की मुनासिबत से होती है मुलाकात, कभी शादी हॉल में होती है, कभी किसी के घर में दावत पर होती है, कभी किसी बच्चे की पैदाइश पर होती है, कभी आप जो है वो वैसे ही कहीं आदत ताजियत के लिए जा रही हैं तो मुलाकात करती हैं, कभी मॉल में, मुख्तलिफ जगह मुख्तलिफ, आपको जिनसे आप प्यार करती हैं ना, जिनसे मोहब्बत करती हैं, आप सोचती हैं कहाँ उससे मैं मिल सकती हूँ, कब मिल सकती हूँ, कितनी देर के लिए मिल सकती हूँ। और जिनको पसंद नहीं करती उनसे आप मिलना भी नहीं चाहती, अगर आमना सामना हो भी जाए, मुठभेड़ हो भी जाए, तो नजरें चुरा कर मुंह इधर को करके उधर को करके आप निकल जाती हैं। तो मुलाकात करने से पहले क्या करती हैं आप, ये देखती हैं कि वक्त कितना होगा, फिर आप देखती हैं कि मेरा हुलिया कैसा है। आमतौर पे मुलाकात से पहले हम क्या करते हैं कि अपना थोड़ा सा चेहरे पे गाजा सर की पट्टी को दुरुस्त किया, और कपड़ों का इंतखाब, मैं लग कैसी रही हूं, कभी शीशे के आगे खड़े हुए, कभी शीशे से हटे, और बार बार जूता कौन सा आज पहनूं, आज कहां पे मुझे जाना है ना। तो आप जो है अपना सरापा, अपना हुलिया, अपनी शनाख्त उसको देखती हैं, फिर आप देखती हैं कोई चीज तो नहीं लेके जानी वहां पे, आप उसको देखती हैं, फिर आप ये भी देखती हैं जाना कैसे है, सवारी क्या है, है ना। फिर आप ये भी सोचती हैं कि वो मुझसे खुश होगा जिसे मुलाकात करनी है या नाराज होगा, मेरी मुलाकात कैसी रहेगी, है ना। और जो है वो अभी एक दोस्त की बेटी का निकाह है और बड़ी अच्छी दोस्त है, लेकिन ये कि वो तैयारियां और कपड़े और रंग कैसा होना चाहिए, ऊपर कढ़ाई कैसी होनी चाहिए, दुल्हन को कैसे सजाया जाए, पूरी सब की कोशिशें क्या है कि दुल्हन जो है उसको कैसे सजाया जाए, है ना। तो यानी मुलाकात की तैयारी जो है उस पर पूरी कोशिश है वो सर्व की जा रही है और सभी फिर उसका एहतमाम करते हैं ना। लेकिन मैंने और आपने अल्लाह से मुलाकात की क्या तैयारी की, क्या होमवर्क है जो मुझे करना था। दुनिया में तो मेकअप, कपड़ा, जेवर और जितना महंगा कपड़ा है, जितना अच्छा कपड़ा है, कुछ जो भी कहीं ब्यूटी पार्लर चक्कर लगाए, कुछ मस्नूई शक्ल भी बन गई तो चल जाता है कि हाँ भी बड़ी प्यारी लग रही थी वो। तो एक औरत बेचारी पिछले दिनों मिली तो कह रही थी कि आजकल मैं खा नहीं रही कुछ भी। मैंने कहा क्यों, कहने लगी कि वो शादी का मौका है और इतने अच्छे पुराने मेरे जो कपड़े हैं पहले के बड़े कीमती कपड़े हैं वो मैं पहनना चाहती हूँ, तो मैं जरा यानी शादी की तैयारी में आजकल खा नहीं रही। तो आप देख लें कि मुलाकात की तैयारी में डाइटिंग शुरू कर दी है ना। और अब मुझे और आपको ये सोचना है कि अल्लाह की मुलाकात से पहले मुझे और आपको क्या होमवर्क करना था। दुनिया के लिए तो डाइटिंग कर ली कि अच्छे कैसे लग रहे हैं, आधी उम्र लगती है, जवान लगते हैं, ये फायदे होते हैं, लेकिन अल्लाह ताला ने कहा था कि इस जिस्म के अंदर हराम नहीं जाना चाहिए, हलाल जाना चाहिए, तो क्या इसका ख्याल रखा। अल्लाह ताला ने कहा था कि ये जिस्म जो है ये मेरी इबादत और बंदगी में घुला देना, इसको खपा देना, मेरे अहकाम जो तुझ तक पहुंचे, मिनकुम हुदा, जो भी हदायत मेरी तरफ से तुम्हारे पास आए तो उस पर अमल करना। वो हदायत का हमें पता है, वो खत पड़ा है, कितना उस पर अमल किया है। फिर आप देखें जिससे प्यार करते हैं ना उससे मिलने के लिए दिल बड़ा बेचैन होता है, ऐसे लगता है कुछ खोया खोया सा है, ऐसे लगता है दिल नहीं लगता। अल्लाह की मुलाकात में आप कितनी दफा उदास होती हैं, कितनी दफा उदास होती हैं। आप यहां पे आई, पाकिस्तान में आपके वालदैन हैं, बहन भाई हैं, आप कहती हैं जब तक अम्मी से मेरी हफ्ते में दो दफा बात ना हो जाए, अब्बू से बात ना हो जाए, मुझे मजा नहीं आता, मुझे चैन नहीं आता। तो अल्लाह से मुलाकात तो हर नमाज में होती है और सजदा सबसे ज्यादा कुर्ब का जरिया है, लेकिन वो नमाज फिर भारी क्यों हो जाती है, फिर उस नमाज में भूली बिसरी बातों को याद क्यों करते हैं, फिर वो नमाज हमारे सर पर बोझ क्यों बन जाता है, बन जाती है ना। तो अपने आप से सवाल पूछे खुद ही कि मुलाकात, अल्लाह से मुलाकात की तैयारी और एक आम शख्स से मुलाकात की तैयारी में कितना फर्क है, और मैं कहां पे खड़ी हूं। और अगर मेरे और आपके अंदर शौक नहीं है अल्लाह से मिलने का, और फिर ये कि जब मिलना है तो किस हाल में मिलूंगी, क्या अल्लाह का सामना कर सकूंगी, क्या अल्लाह मुझसे नाराज तो नहीं होगा, क्या अल्लाह मुझे देखकर नजरें निगाहें फेर तो नहीं लेगा, कहीं मुझसे मुझे दूर तो नहीं कर दिया जाएगा, मैं कहां पे खड़ी हूं। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो दुआ किया करते थे कि मुझसे मुझे अपनी मुलाकात का शौक दे, और वो इंतजार करते थे अल्लाह से मुलाकात का। और जो नेक लोग हैं ना वो अल्लाह से मुलाकात का इंतजार किया करते हैं। और आप देखें कि हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह के बारे में मैं पढ़ रही थी, ये अभी पिछला जो सबक पढ़ा सूरत अल कसस, उसमें आयत नंबर 83 पढ़ते पढ़ते हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह जो है वो इस आयत की तिलावत करते जाते थे और रोते जाते थे, यहां तक कि वो अपने रफीके आला से मिल गए। تلك الدار الآخرة نجعلها للذين لا يريدون علوا في الأرض ولا فسادا ولا عاقبة للمتقين। इस आयत की तिलावत करते करते बीवी कहती हैं कि अंदाजा ही नहीं था कि मतलब वो इस तरह से फौत हो जाएंगे, बस तिलावत की आवाज आ रही थी और आखिरी वक्त उनकी जबान पर ये आयत थी, सूरत कसस आयत 83, और फिर उनकी रूह जो थी वो परवाज कर गई। तो अब यहाँ पे ये है कि अल्लाह ताला मुझसे पूछ रहे हैं, आपसे पूछ रहे हैं, मन काना यरजू लिका अल्लाह, जो कोई अल्लाह से मिलने की तवक्को रखता हो, अल्लाह से मुलाकात है, आम शख्स से मुलाकात नहीं है, तो जो जितना آلہ ہو، شان والا ہو، عظمت والا ہو، اختیارات والا ہو، حاکم ہو، جو خالق ہو، جو مالک ہو، جو حسیب ہو، جس سب کچھ جس کا ہو، دنیا بھی اس کی، میں بھی اس کی، خدائی اس کی، سارا کچھ اس کا، تو تھوڑی دیر کے لیے تو سوچے نا، ہے نا، اپنے من میں ڈوب کر پا جا سراغ زندگی، تو اگر میرا نہیں بن سکتا نہ بن، اپنا تو بن، تو اللہ سے ملاقات کی تیاری، اس کو آپ سوچے، فَإِنَّ أَجَلَ اللَّهِ لَآتٍ، کہ اللہ کا مقرر کیا وقت آنے ہی والا ہے، جو تیاری کر رہے ہیں وہ بھی جو ہے جلدی جزا ان کو ملے گی، اور جو تیاری نہیں کر رہے ان کی مہلت عمل ختم ہوا جاتی ہے، اور موت کا وقت کچھ دور نہیں ہے، اور یہ جو بے بنیاد بھروسے ہیں، اور یہ جو بھول ہے، اور یہ جو دنیا کی زندگی ہے، بس اب یہ تو ختم ہونے کو آ لگی۔ وَهُوَ السَّمِيعُ الْعَلِيمُ، اور اللہ سب کچھ سنتا ہے اور جانتا ہے۔ اب آپ دیکھیں کہ ایک طرف صحابہ تھے جو اللہ کی ملاقات کی تیاری میں گھلے جا رہے تھے، قربان ہو رہے تھے، اور دوسری طرف جو ایسے لوگ تھے کہ ایمان تو لے آئے لیکن کمزور ایمان لانے والے، آج کے دور میں بھی جو کمزور ایمان لانے والے ہوتے ہیں تو کیا ہوتا ہے کہ ذہنوں میں شبہات بڑھے آتے ہیں، مثلا اگر یہ اللہ کا راستہ ہے تو یہ اتنا دشوار گزار کیوں ہے، سوال تو آتے ہیں نا پیدا، کہ یہ حلال حرام میں تمیز، یہ کفر کی حق کے ساتھ جو مقاتلہ رہتا ہے اور جو مجاہدہ رہتا ہے اور جو آپس میں حریفانہ مناظر رہتے ہیں، تو یہ اتنا دشوار گزار کیوں ہے؟ کبھی یہ سوال پیدا ہوتا ہے کہ اگر اس کی دعوت دینے والے اللہ کے رسول ہیں، اللہ کے سچے سفیر ہیں، تو ان اللہ کے رسول پر ایمان لانا اتنا مشکل کیوں ہے؟ کبھی یہ سوال دل میں آتا ہے کہ جب ہم اللہ کے کام کے لیے اٹھے ہیں، ہم اللہ کے دین کی خدمت کرتے ہیں، پھر ہماری راستے میں اتنی رکاوٹیں کیوں آتی ہیں، کتنے اڑنگے کیوں جو ہے وہ ڈال دیے جاتے ہیں، ہے نا؟ تو اصل بات کیا ہے کہ وہ لوگ جو ایمان اور اس کے تقاضوں سے آگاہ نہیں ہیں، وہ لوگ جو ایمان اور جو اس کے مطالبات ہیں اسے آشنا نہیں ہیں، وہ لوگ جو ایمان اور اس کی حقیقت کو جانتے نہیں ہیں، تو وہ آسانی سے اس طرح کے سوالات کا شکار ہو جاتے ہیں، وہ نفاق میں مبتلا ہو جاتے ہیں۔ تو اللہ تعالیٰ کہتے ہیں وَهُوَ السَّمِيعُ الْعَلِيمُ، وہ سنتا بھی ہے، وہ جانتا بھی ہے، اس کو پتا ہے کہ کون کتنا آزمایا جا رہا ہے، کون آزما رہا ہے، کون ظلم و ستم کر رہا ہے، کون سہ رہا ہے، وہ کیسی باتیں کرتا ہے، جیسے حضرت خباب بن ارت نے پوچھا کہ اللہ کی مدد کیوں نہیں آ جاتی، یا پھر حضرت بلال حبشی رضی اللہ عنہ احد احد کہہ رہے تھے، اللہ سنتا بھی ہے اور جانتا بھی ہے۔